بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين، سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين. أما بعد، فقد قال رسول الله صلى الله تعالى عليه وسلم: المرأة إذا صلت خمسها وصامت شهرها وحسنت فرجها وأطاعت بالها فلتدخل من أي أبواب الجنة شاءت. یہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا ایک ارشاد ہے. حضرت انس رضی اللہ تعالیٰ عنہ نقل فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا کہ عورت جب پانچ وقت کی نماز پڑھ لے اور رمضان کے روزے رکھ لے اور اپنی پاک دامنی کی حفاظت کر لے اور اپنے شوہر کی اطاعت و فرما برداری کر لے، وہ جنت کے جس دروازے سے چاہے داخل ہو جائے. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے عورتوں کے لیے جنت میں داخل ہونے کا بہت مختصر نسخہ اور شارٹ فارمولا بتایا ہے. اس میں پہلی چیز تو یہ ہے کہ وہ پانچ وقت کی نماز کا اہتمام کر لے. شریعت مطہرہ نے جو عبادات لازم کی ہیں، فرض کی ہیں، ان میں نماز کو بڑی اہمیت حاصل ہے. اللہ تبارک و تعالیٰ نے دین کے تمام احکام حضرت جبریل علیہ الصلوۃ والسلام کے واسطے سے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم پر پہنچائے بھیجے. نماز ایک ایسا فریضہ تھا کہ اس کو دینے کے لیے اللہ تبارک و تعالیٰ نے خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو معراج میں اپنے پاس بلایا، اور وہاں جب حضرت حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم اللہ تبارک و تعالیٰ سے ملے ہیں اور آپ کو اللہ تعالیٰ سے شرف کلام حاصل ہوا، اس موقع پر اللہ تبارک و تعالیٰ نے آپ کو یہ فریضہ عطا فرمایا. اور جیسا کہ حدیث کے اندر ہے، اللہ تبارک و تعالیٰ نے 50 نمازیں فرض کی. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم جب وہاں سے واپس لوٹ رہے تھے تو درمیان میں حضرت موسیٰ علی نبینا وعلی صلات و السلام سے ملاقات ہوئی اور انہوں نے پوچھا کہ اللہ تبارک و تعالیٰ نے کیا عطا فرمایا. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے بتلایا تو انہوں نے کہا کہ مجھے بنو اسرائیل کا تجربہ ہے، آپ کی امت 50 نمازوں کا اہتمام نہیں کر پائے گی، واپس جائیے اور اللہ تبارک و تعالیٰ سے درخواست کر کے اس کو کم کرائیے. چنانچہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم واپس لوٹے اور اللہ تعالیٰ سے عرض کیا اور اللہ تعالیٰ کی طرف سے اس میں 5 کی کمی کی گئی. پھر جب جا رہے تھے پھر اسی طرح بات ہوئی. اس طرح بار بار حضرت موسیٰ علی نبینا وعلی صلات و السلام نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو اصرار کر کے واپس بھیج کر کے اس میں کمی کرائی، یہاں تک کہ آخر میں اللہ تبارک و تعالیٰ نے فرمایا کہ یہ 5 ہیں اور اللہ میری طرف سے ان پر 50 نمازوں کا ثواب دیا جائے گا. بہرحال یہ نماز ایک ایسا فریضہ ہے کہ اس کے ذریعے سے بندہ اللہ تبارک و تعالیٰ کے ساتھ اپنا تعلق قائم کرتا ہے اور اسی کے نتیجے میں بندے کو اللہ تعالیٰ کے ساتھ جو تعلق قائم ہوتا ہے، اللہ کی محبت دل میں سرایت کرتی ہے، اور یہی وہ چیز ہے جو जो अल्लाह तबारक तआला के अहकाम पर अमल करना उसके लिए आसान कर देती है। नमाज की शरीयत मुतहरा में बड़ी ताकीद है बंदों को अल्लाह से करीब करने वाली, जैसा कि बुखारी शरीफ की रिवायत में है, नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया कि बंदा जब नमाज पढ़ता है तो अल्लाह तबारक तआला से सरगोशी करता है, यानी गोया जैसे कोई आदमी अपने महबूब के साथ और अपने दोस्त के साथ चुपके चुपके बातें करता हो, गोया बंदा नमाज की हालत में अल्लाह तबारक तआला से सरगोशी किए रहता है। ये बहुत बड़ा मकाम है जो बंदे को नमाज की हालत में हासिल होता है। और हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम ने ये भी बतलाया कि बंदा सबसे ज्यादा करीब अल्लाह तबारक तआला से उस वक्त होता है जब वो नमाज में अल्लाह के सामने सजदा किए हुए होता है। गोया ये बंदे की अल्लाह तबारक तआला के साथ सबसे ज्यादा नजदीकी वाली हालत है। और नमाज ही वो अमल है जिसके जरिए से बंदा अल्लाह का ज्यादा से ज्यादा कुर्ब हासिल किया करता है। इसीलिए बाद रिवायतों में उसको मोमिन की मेराज से ताबीर किया गया। और मुस्लिम शरीफ में हजरत जाबिर रजी अल्लाह ताला अन्हु की रिवायत में है कि बंदे और कुफर के दरमियान नमाज के छोड़ने ही का फासला है। वह आदमी अगर नमाज छोड़ दे तो गोया यूं समझिए कि उसकी वजह से वो कुफर तक पहुंच जाता है। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने ये भी फरमाया ला साम फिल इस्लाम लिमन ला सलात लहू, कि जो आदमी नमाज न पढ़े उसका इस्लाम में कोई हिस्सा नहीं। और ये भी इरशाद फरमाया ला दीन लिमन ला सलात लहू व मौज़िउ सलात फिल दीन मौज़िउ रास फिल जसद, के जो आदमी नमाज न पढ़े उसका दीन में कोई हिस्सा नहीं। और नमाज को दीन के अंदर वो मकाम और मर्तबा हासिल है जो इंसान के जिस्म में सर को, कि अगर इंसान का सर काट लिया जाए तो आदमी जिंदा नहीं रहता, इस तरह कोई आदमी नमाज छोड़ दे तो गोया उसका दीन बाकी नहीं रहेगा। हजरत उमर रजी अल्लाह ताला उन्होंने अपने दौरे खिलाफत में अपने गवर्नरों के नाम जो सर्कलर और हुक्म नामा जारी किया उसमें एक बात ये भी थी कि इन्ना अहम उमूरकुम इंदी अस्सलात मन हफिज़हा व हाफ़ज़ अलैहा हफ़िज़ दीनहू व मन ज़य्याहा फ़हुव लिमा सिवाहा अज़्या, कि मैं तुम्हारे दीनी कामों में सबसे ज्यादा अहम मेरे नज़दीक नमाज है। जो आदमी उसकी पाबंदी करता है उसकी हिफाजत करता है जैसा कि अल्लाह तबारक व तआला ने उसको अदा करने का हुक्म दिया है उसके मुताबिक अदा करता है नमाज। वैसे ये नहीं है कि वो आदमी जल्दी जल्दी उसको पढ़ ले, बल्कि कुरान पाक में जहाँ कहीं भी अल्लाह तबारक व तआला ने नमाज की अदायगी का हुक्म दिया है तो एक ख़ास अंदाज में ताबीर किया है अकीम सलात, नमाज कायम करो। हालांकि यूं भी कहा जा सकता था कि सल्लू नमाज पढ़ो, लेकिन अल्लाह तआला ने कुरान में सल्लू का हुक्म देने के बजाय अकीम सलात नमाज को कायम करने का हुक्म दिया। हजरत अब्दुल्लाह इब्न अब्बास रजी अल्लाह तआला अन्हु फरमाते हैं कि नमाज के फराइज वाजिबात सुनन मुस्तहबात जैसा कि उसके अदा करने का तरीका नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने बतलाया पूरे इत्मीनान और सुकून के साथ उसके मुताबिक उस नमाज को अदा करना, यह है नमाज को कायम करना। इसलिए कुरान में अल्लाह तआला ने जहां कहीं भी नमाज का हुक्म दिया इन्हीं अल्फाज में दिया, गोया उसको बड़े इत्मीनान और सुकून के साथ और उसकी तमाम चीज़ों की रियायत और ख्याल करते हुए उसको अदा करना चाहिए, उसमें जरा बराबर भी कमी और कोताही न हो। हजरत उमर रजी अल्लाह तआला उन्होंने अपने उस हुक्मनामे में और सर्कलर में अपने गवर्नरों को खास तौर पर मुतवज्जे फरमाया कि जो आदमी नमाज पर पाबंदी करता है और नमाज की हिफाजत करता है उसने अपने दीन को महफूज कर लिया। गोया कोई आदमी अगर अपने दीन की हिफाजत करना चाहता है, उसको बचाना चाहता है, तो उसका तरीका यही है कि नमाज का अहतमाम करे। नमाज का अहतमाम करने से आदमी के दीन की हिफाजत होती है। और आगे फरमाते हैं वमन ज़िया फ़ौल मा सिवा हज़िया, कि जो आदमी उसको ज़ाय कर दे यानी नमाज को, और जैसा कि उसको अदा करना चाहिए अदा न करे या नमाज न पढ़े, तो गोया वो दीन के दूसरे कामों को बतरीक़े औला ज़ाया और बर्बाद करेगा। यानी उससे ये उम्मीद और तवक्को नहीं रखी जा सकती है कि वो दीन के दूसरे अहकाम को अदा कर पाए। जय नमाज जैसी अहम और ताकीद वाली वह चीज़ जो थी, और ताकीद वाला शरीयत का जो हुक्म था, उस पर जब वो अमल नहीं कर रहा है तो उससे क्या उम्मीद रखी जा सकती है कि वो शरीयत के दूसरे अहकाम को बजा लाएगा। तो बहरहाल नमाज की शरीयत में बड़ी ताकीद है। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने नमाज को दीन का सुतून करार दिया। सलातु इमादुद्दीन मन अकामहा फकद अकामद्दीन वमन हदमहा फकद हदमद्दीन। नमाज दीन का बुनियादी सुतून है। अरबों के यहाँ जब उस जमाने में जो है खैमों का रिवाज था, खैमा जब लगाया जाता है तो बीच में एक सुतून खड़ा कर देते हैं और उसी के ऊपर पूरा खैमा कायम होता है। चारों तरफ फिर वो खैमे की जो है किनारों को कीलों के जरिए से जमीन के साथ जड़ दिया जाता है, वरना पूरा खैमा जो है उसी बीच वाले एक सुतून के ऊपर कायम होता है। तो नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम वह पूरे दीन को एक खैमे के साथ तशबीह देकर नमाज को उसका बुनियादी सुतून करार दे रहे हैं और फरमा रहे हैं जिसने उसको कायम किया वह उसने दीन को कायम किया, और जिसने उसको जो है ढा दिया और गिरा दिया उसने दीन को ढा दिया और गिरा दिया। इससे नमाज की अहमियत का पता चलता है। इसलिए ज़रूरत है कि हमारे घरों में नमाज का खूब अहतमाम किया जाए। और इसीलिए नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने औरत के लिए जन्नत में जाने का जो मुख्तसर नुस्खा तजवीज फरमाया, उसमें पहले नंबर पर इरशाद फरमाया कि जो 5 वक्त की नमाज को अदा करने का अहतमाम करे। अब ये नमाज जब पढ़नी है तो उसको बाकायदा उसका उसके सीखने का अहतमाम होना चाहिए, घर में उसका मुजाकरा होना चाहिए। गोया हफ्ते में एक आध दिन ऐसा हो जिसमें नमाज की फजीलतें, नमाज की अहमियत जो कुरान और हदीस में आई है उसको मालूम करना चाहिए। फजाइल नमाज हज़रत शेख मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह की जो किताब है फजाइल के मजमूए में, उसका बाकायदा घर के अंदर जो है मुजाकरा होना चाहिए और उसकी तालीम होनी चाहिए, जिसकी वजह से नमाज की अहमियत का पता चले। और उसके बाद फिर नमाज के मसाइल का भी मुजाकरा होना चाहिए। उस सिलसिले में जो किताबें उर्दू में गुजराती में हों, बाकायदा आप अपने घर की बच्चियों अपनी बहुओं और घर की दूसरी औरतें मिल करके उसका मुजाकरा करें और सुनाएं नमाज में क्या चीज़ें फ़र्ज हैं, क्या वाजिब हैं, क्या सुन्नत हैं, क्या मुस्तहब हैं, क्या आदाब की हैसियत से हैं, नमाज को किस तरह अदा किया जाता है। बाकायदा हफ्ते में एक दिन ऐसा हो कि उस सिलसिले में आपस में चर्चा हो, मुजाकरा हो, एक दूसरे को ये मसाइल सुनाए जाएं और फिर बाकायदा अमली तौर पर नमाज को हर एक अपनी नमाज को दूसरे को पढ़ कर के बताए और उससे गोया पूछे कि मेरी नमाज में कोई कोताही और कमी तो नहीं है। हजरात साहबा रिदवानुल्लाह ताला अली मजमईन बाकायदा इसका अहतमाम करते थे। हजरत अब्दुल्लाह इब्न मसूद रदी अल्लाह ताला अन्हु बड़े जलील क़द्र और बड़े ऊंचे दर्जे के सहाबी हैं, एक मरतबा अपने शागिर्दों से फरमाते हैं अल्लाहु सल्ली बिकुम सलात रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम, क्या मैं तुमको नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम वाली नमाज पढ़ के न बतलाऊं। गोया ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम वाली नमाज का तरीक़ा अमली तौर पर वो सिखा रहे हैं। हमारे घरों में भी गोया इसका बाकायदा अहतमाम होना चाहिए। हज़रत उस्मान رضی اللہ تعالیٰ عنہ اپنے دور خلافت میں جبکہ آدھی دنیا کے اوپر ان کی حکومت تھی, باقاعدہ پانی منگوا کر لوگوں کو وضو کا طریقہ بتلاتے ہیں. حضرت علی رضی اللہ تعالیٰ عنہ وضو کا طریقہ بتلاتے ہیں, تو گویا آپ بھی اپنے گھروں میں ایسا مذاکرہ کریں کہ جس میں وضو کس طرح کیا جاتا ہے وہ باقاعدہ دکھلایا جائے, سکھایا جائے, ایک دوسرے کو بتلایا جائے, نماز کے مسائل کے مذاکرے کے ساتھ نماز کا طریقہ عملی طور پر ایک دوسرے کو بتلا اور سکھانے کا اہتمام کرنے سے اس کی وجہ سے ہماری نمازیں درست ہوتی ہیں. بہت سی مرتبہ ایسا ہوتا ہے کہ آدمی نے بچپن میں مکتب میں جو نماز اس کو سکھائی گئی تھی اور اس زمانے میں جو اس نے سیکھی تھی, ویسے سکھانے والوں نے تو باقاعدہ جو طریقہ ہے اس کے مطابق ہی سکھائی تھی, لیکن چونکہ سیکھنا بچپن کے زمانے میں ہوا تھا تو آدمی اپنے اسی بچپن ہی والے ذہن سے اس کو سیکھا تھا اور اب اسی پر قائم ہے. بہت سے لوگ پوری زندگی اسی طرح کی نماز پڑھتے رہتے ہیں, کبھی یہ نہیں سوچتے کہ میں ذرا اپنی نماز کو دیکھ لوں اور کتابوں میں اس کے متعلق جو تفصیلات ہیں ان تفصیلات کو پڑھ کر اپنی نماز, ہماری نماز اس کے مطابق ہے یا نہیں, یہ ذرا موازنہ کر لوں, اس کے ساتھ میں تطبیق دے دوں, اہتمام نہیں. حالانکہ یہ بڑی اہم چیز ہے. بہت سے لوگ زندگی بھر ایک غلطی میں مبتلا رہتے ہیں, جب لوگوں کے سامنے اس کا مذاکرہ ہوتا ہے تب اس کو اس کی غلطی کا دوسروں کے توجہ دلانے سے پتہ چلتا ہے. تو بہرحال یہ ایک بڑا اہم عمل ہے, اس کی طرف خاص توجہ ہونی چاہیے. گھر کی جو ذمہ دار عورتیں ہیں وہ اس کا خصوصیت کے ساتھ اہتمام کریں, اور اپنے ماتحت جو اپنی بچیاں ہیں اپنی بہوئیں ان کو بھی باقاعدہ تاکید کے ساتھ جو ہے اس کو پڑھوانے کا اہتمام کیا جائے. جو چھوٹے بچے ہیں چاہے لڑکے ہوں یا لڑکیاں 7 سال سے بھی کم عمر کے, تو ان کو بھی باقاعدہ اس موقع پر وہاں رکھا جائے. وہ جب دیکھیں گے تو بچوں کا جیسا مزاج ہے بڑوں کو جو عمل کرتے ہوئے دیکھتے ہیں اس کی نقل اتارنے کی کوشش کرتے ہیں. جس گھر میں نماز کا اہتمام مائیں کریں گی بہنیں کریں گی, اس کا نتیجہ یہ ہوگا کہ اس گھر میں پیدا ہونے والے پرورش پانے والے اس گھر میں پلنے اور نشو نما پانے والے بچے بھی اپنی بچپن ہی سے جو ہے نماز کو دیکھ کر نماز کا شوق اور نماز کی رغبت اور گویا نماز کے ساتھ ایک محبت کا تعلق ان کو پیدا ہوگا, اور یہ وہ چیز ہے جو زندگی بھر قائم رہے گی, اور یہی چیز گویا ان کی تربیت میں بڑا مؤثر کردار ادا کرے گی. اس لیے نماز کا اہتمام ہو, اور عورتوں میں عام طور پر نماز کی طرف سے جو غفلت پائی جاتی ہے اس کی وجہ یہ ہے کہ ماہواری کے جو دن آتے ہیں چونکہ شریعت کی طرف سے ماہواری کے دنوں میں نماز کو معاف کر دیا گیا ہے, تو عورتیں یہ سمجھ کر کہ اب نماز معاف ہے وہ پورا زمانہ ماہواری کا اب چاہے وہ 7 دن ہوں 8 دن ہوں 9 دن ہوں ایسے ہی گزار دیتی ہیں, کبھی کوئی گویا اس کی طرف توجہ نہیں. نتیجہ یہ ہوتا ہے کہ جب وہ دن گزرنے کے بعد پھر دوبارہ پاکی حاصل ہوتی ہے تو اتنے دنوں تک اس کی طرف سے غفلت برتنے کی وجہ سے دوبارہ نماز کے اوپر آنا طبعی طور پر ان کے لیے دشوار ہوتا ہے. اسی لیے ہمارے بزرگوں نے بتلایا ہے کہ ماہواری کے دنوں میں بھی اگرچہ شریعت کی طرف سے نماز کا حکم نہیں ہے بلکہ نماز معاف ہے, پھر بھی عورتوں کو چاہیے کہ نماز کے اوقات میں باقاعدہ وضو کر کے, اگرچہ وہ وضو شرعی وضو نہیں کہلائے گا لیکن وضو کر کے مصلی بچھا کر نماز تو نہیں پڑھیں گی, اس لیے کہ ماہواری کی حالت میں نہ نماز پڑھ سکتی ہے نہ قرآن کی تلاوت کر سکتی ہے. البتہ دوسری تسبیحات پہلا کلمہ دوسرا کلمہ تیسرا کلمہ چوتھا کلمہ درود شریف استغفار دعا کی جو کتابیں ہیں وہ, تو ان چیزوں کا اہتمام ویسے بھی جب ایک آدمی دن میں 5 مرتبہ اللہ کے دربار میں حاضری دیتا ہو اور پھر اچانک وہ سلسلہ بند ہو جائے تو اس کے دل کی کیا کیفیت ہوگی, کیسی غفلت اس پر آئے گی. اس لیے ضرورت ہے کہ ماہواری کے دنوں میں بھی اگرچہ نماز تو نہیں پڑھیں گے لیکن باقاعدہ روزانہ کے نماز کے اوقات میں وہ جو ہے 10-15 منٹ نکال کر کے جو روزانہ نماز پڑھتے تھے اتنا وقت فارغ کر کے اس میں تسبیحات کا और दुरूद शरीफ का, दुआओं का एहतमाम किया जाए ताकि वो जो मिजाज नमाज का बना हुआ है वो नमाज वाली पाबंदी तबीयत के अंदर बाकी रहे। तो बहरहाल पहली चीज जो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने बतलाई वो है नमाज। दूसरी बात फरमाई मसामत शहरा, और वो रमजान के महीने के रोजे रखे। रमजान के महीने के रोजे ये भी गोया हर मुसलमान पर चाहे वो मर्द हो या औरत हो लाजिम किए गए हैं, उसमें और कोई शर्त नहीं है। जकात और हज तो ऐसे फरीजे हैं कि उसमें बाकायदा माल की एक मखसूस मकदार आदमी के पास हो उसके ऊपर ये फरीजा आयद होता है, लेकिन नमाज और रोज़ा ये दो फरीजे ऐसे हैं जो हर मुसलमान पर चाहे मर्द हो या औरत हो, देहात का रहने वाला हो, शहर का रहने वाला हो, या अमीर हो, गरीब हो, हर एक के ऊपर लाजिम है। तो रमज़ान के रोज़ों का भी खसूसियत के साथ एहतमाम करना है। और ये इसका मतलब ये नहीं है कि 30 दिन के रोज़े इस तरह रख लिए कि सुबह से शाम तक अपने आप को खाने पीने से रोक दिया, बस इतना काफ़ी नहीं, बल्कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने और इस्लाम ने बाकायदा रमज़ान का रोज़ों का एक निज़ाम और एक पूरा एक सिलेबस है तो बतलाया है। रमज़ान के महीने में खाली रोज़े ही नहीं, बहुत सारा गोया एहतमाम किया जाता है अल्लाह तबारक तआला की इबादत का और उसकी तरफ रुजू करने का, अल्लाह ताला के साथ अपने ताल्लुक को मजबूत करने का, साल भर जो गफलतें रही उन गफलतों को दूर करने का। इसलिए कि रमज़ान का महीना वो महीना है कि जिसमें अल्लाह तबारक तआला की तरफ से ख़ास इनायतें नाजिल होती हैं, जैसा कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की आदत शरीफा थी कि रमज़ान से पहले बाकायदा हजरत सहाबा रिज़वानुल्लाह तआला अलैहिम अजमईन को रमज़ान की अहमियत बतलाने के लिए मुस्तकिल आप तकरीर फरमाते थे, बयान देते थे फ़ज़ाइल रमज़ान में। हज़रत शेख रहमतुल्लाह अलैह ने पहली रिवायत हज़रत सलमान फारसी रज़ी अल्लाह तआला अन्हु की वही बयान की है कि शाबान के आखिरी दिनों में नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने बाकायदा खुतबा देकर मुसलमानों को मुतवज्जे किया कि एक बड़ा अजमत वाला और जो है बड़ा बरकत वाला महीना आ रहा है और उसमें एक ऐसी रात है जिसको अल्लाह तबरक तआला ने हज़ार महीनों से बेहतर करार दिया, यानी उस रात में इबादत करने की वजह से हज़ार महीने कोई आदमी इबादत करे और उस पर जो सवाब मिले उससे ज़्यादा सवाब मिलता है, जिसको लैलतुल क़द्र कहा जाता है। ये भी अल्लाह तबरक तआला का खुसूसी इनाम इस उम्मत मुहम्मदिया पर रहा कि पहली उम्मतों में लोगों की उम्रें बहुत ज़्यादा हुआ करती थी और उन लंबी लंबी उम्रों में वो अल्लाह ताला की इबादत करके वह बड़ा सवाब हासिल करते थे। हजरत सहाबा रिज़वानुल्लाह ताला अजमईन के सामने जब ये बातें आईं तो उनको इसका ख्याल आया कि अल्लाह ने उनको तो लंबी उम्रें दी थी और उन उम्रों को अल्लाह की इबादत में, इताअत में, नेकी के कामों में इस्तेमाल करके वह अपने लिए आखिरत का ज़खीरा हासिल करते थे। अब हमारी तो उम्रें ही कम हैं, हम कैसे उनके दर्जे को पा सकते हैं और वहाँ तक पहुँच सकते हैं। उसी पर अल्लाह तबरक तआला की तरफ से ये सूरतुल क़द्र नाजिल की गई जिसमें ये बतलाया गया कि रमज़ान के अंदर एक रात ऐसी है जिसमें आदमी इबादत कर ले तो गोया एक हज़ार महीनों से ज़्यादा इबादत करने का सवाब, एक हज़ार महीने यानी 83 साल के ऊपर 3 महीने से ज़्यादा होता है। तो ऐसी अगर हज़रत शेख रहमतुल्लाह अलैह फरमाते हैं किसी अल्लाह के बंदे को ज़िंदगी में ऐसी 10 रातें भी मिल जाएं तो यूँ समझिए कि 850 साल इबादत करने का सवाब मिलेगा। तो मैं तो ये कह रहा था कि रमज़ान के रोज़े रखने का मतलब इतना ही नहीं है कि एक आदमी खाली रोज़ा रख कर के अपनी छुट्टी कर ले, बल्कि रमज़ान के अंदर शरीयत की तरफ से बाकायदा बहुत कुछ करने की तरफ मुतवज्जे किया गया है। खुद रोज़ों का भी हाल ये है कि रोज़ों में आदमी सुबह से शाम तक, सुबह सादिक से लेकर ग़ुरूब आफ्ताब तक खाने पीने और सोहबत से अपने आप को रोके रखे। इतना ही नहीं बल्कि रोज़े के कुछ आदाब और गोया उसके तकाजे बतलाए गए हैं कि रोज़े की हालत में आदमी को अपनी आँखों की हिफाजत करनी चाहिए, जिन चीज़ों को देखने से मना किया गया है उससे अपने आप को रोके। आजकल लोगों का एक मिजाज मोबाइल की वजह से ये हो गया कि वो उसके अंदर जो गलत मनाजिर हैं लोग देखते रहते हैं, और खास करके रमजान के महीने में रोजों का वक्त काटने के लिए लोग गोया इसी में मशगूल रहते हैं। ये तो गोया ये अपनी इबादत को बेकार और अकारत करना हुआ। आंखों की हिफाजत जरूरी, जबान की हिफाजत जरूरी, अपनी जबान को गीबत से झूठ से बचाया जाए। हदीस में आता है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कल अस्सौम जुन्नतुन मालम यखरिखा, कि रोज़ा ढाल है बशर्ते कि आदमी उसको फाड़ न डाले। पहले ज़माने में जबकि तलवारों और नेज़ों और जो है वो तीरों के जरिए से लड़ाई होती थी तो सामने वाले के तलवार और नेज़े को वार को रोकने के लिए ढाल इस्तेमाल की जाती थी। अब वो ढाल जो है सामने वाले के तलवार के वार को रोक देती थी, लेकिन ये उस वक्त होता जबकि वो ढाल जो है फटी हुई न हो। अगर वो फटी हुई है तो जाहिर है सामने वाले के तलवार के वार को उसके भाले और नेजे के वार को ढाल नहीं रोक सकती। तो इसी तरह अल्लाह ताला ने हमें रोज़ा जैसी ढाल अता फरमाई। नफ्स और शैतान जो हमारे दुश्मन हैं, जो हर वक्त हम पर हमले करते हैं, उनके हमलों को रोकने के लिए वह एक ऐसा हथियार अल्लाह तबरक ताला ने हमें अता फरमाया। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि यह हथियार आपका उसी वक्त कारगर होगा जबकि आप उसको फाड़ न डालें। अब ये कैसे फटती है पूछा गया तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया आदमी झूठ बोले, गीबत करे तो उसकी वजह से वह रोज़े के ज़रिए से नफ्स और शैतान के हमलों को रोकने का जो तरीका इख्तियार किया जाता था और रोका जाता था वो हमले नहीं रुकेंगे, इसलिए कभी ये ढाल जो है फट जाने की वजह से बेकार हो गई। बहरहाल रोज़ों की हालत में अपनी जबान की हिफाजत, कान की हिफाजत, दूसरे अज़ा की हिफाजत, ये सारी चीज़ें बड़ी अहमियत रखती हैं। और इसी तरह रमज़ान के महीने में जो है अल्लाह ताला ने एक फ़र्ज़ का सवाब 70 यानी 70 फ़र्ज़ के बराबर करार दिया, इससे रमज़ान की अहमियत का अंदाज़ा लगाया जा सकता है। रमज़ान में नफल का सवाब फ़र्ज़ के बराबर, यूँ समझिए कि लोहा सोने के भाव बिक रहा है। अगर आज आपको पता चल जाए कि आजकल लोहा इतना कीमती हो गया कि वो सोने का भाव पाता है तो लोग अपने घर के तमाम लोहे की चीज़ों को बेच डालेंगे कि अभी तो सोना हासिल कर लो बाद में देखी जाएगी। तो ऐसे ही रमज़ान के अंदर नफल इबादतों का सवाब फ़र्ज़ के बराबर मिलता है। रमज़ान के अंदर जो है आखिरी 10 दिनों के अंदर ख़ास एहतमाम एहतिकाफ का भी खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम करते थे, और हज़रात उम्महातुल मोमिनीन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की पाकीज़ा बीवियाँ वो भी बाकायदा एहतिकाफ का एहतमाम करती थी। आप भी अपने घरों में ख़ास करके घर की बड़ी औरतें जो घर का कामकाज अब उनको करना नहीं है, घर में दूसरी औरतें हैं उनके माता बेटियां हैं बहुएं हैं और वो सारा काम घर का अंजाम देती हैं, और ये बड़ी होने की वजह से उनको इन कामों को अंजाम देना नहीं पड़ता, अल्लाह ताला ने वह राहत दे रखी है। तो ऐसी औरतों को तो चाहिए कि वो रमज़ान के आखिरी दिनों में एहतिकाफ का भी एहतमाम करें, एक मखसूस जगह अपनी नमाज के लिए तय कर ले और फिर उसी में गोया ये 10 दिन गुजारे। जैसा कि आपने फ़ज़ाइल रमज़ान में पढ़ा होगा उसकी भी बड़ी फजीलत है, और गोया उसी रमज़ान की रातों में जब आप सहरी के लिए उठेंगे तो उस मौके पर तहज्जुद का भी ख़ास एहतमाम होना चाहिए। गरीबों के साथ जो है अच्छा सलूक और उनके गोया गमखारी ये भी रमज़ान के महीने में ख़ास तौर पर होनी चाहिए। तो बहरहाल कहने का मतलब ये है कि वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जो इरशाद फरमाया कि रमज़ान के रोज़े रख ले, उसका मतलब खाली इतना नहीं है कि 30 रोज़े रख लिए, बल्कि रमज़ान की शक्ल में शरीयत मुतहरा ने एक पूरा जो निज़ाम और पूरा एक तरीक़ा अता फरमाया है कि उस महीने में 29 दिनों में वह ख़ास तौर पर आदमी दुनिया के मशागिल को कम करके अल्लाह की इबादत में, कुरान की तिलावत में, दुआओं में उनमें मशगूल हो, कि वो रातें हैं ये वो दिन हैं जिनमें दुआएं कबूल होती हैं। बाकायदा फरिश्तों को अल्लाह की तरफ से बताया कहा गया है कि तुम अपनी इबादत छोड़ो और मेरे उम्मत मुहम्मदिया के रोजेदारों की दुआओं पर आमीन कहो। गोया अल्लाह की तरफ से इतना ज्यादा एहतमाम है, फरिश्तों को हुक्म दिया जा रहा है कि वो रोजेदारों की दुआओं पर आमीन कहें। इससे आप अंदाजा लगा सकते हैं इन रोजों की अल्लाह तआला के यहाँ कैसी कदर कीमत है। तो बहरहाल ये एक महीने रमजान के रोजों में ये सारी चीजें आ जाती हैं। रमजान का महीना जब आवे तो बाकायदा घर के हर फर्द को ये अंदाजा होना चाहिए कि एक मखसूस जमाना आ गया है। ये और दिनों की तरह नहीं है बल्कि ये खास दिन है जिनमें अल्लाह की इबादत में हमें मशगूल होना है, अपने आप को गुनाहों से खास तौर पर बचाने का अहतमाम करना है। जो आदमी रमजान के महीने को ऐसी हालत में गुजार दे कि उसने इबादतों का अहतमाम किया हो, गुनाहों से अपने आप को बचाया हो, तो उसके मुतालिक बुजुर्गों ने फरमाया है कि रमजान पूरे साल पर असर डालता है और उसकी वजह से अगर आपने रमजान में इबादत का अहतमाम किया है तो उसकी बरकत से अल्लाह तआला साल भर आपको इबादत का अहतमाम करने की तौफीक अता फरमाएंगे। रमजान में अगर आपने अपने आप को गुनाहों से बचाने का अहतमाम किया है तो उसकी बरकत से अल्लाह तबारक ताला आपको साल भर गुनाहों से बचने की तौफीक अता फरमाएंगे। वह जैसा रमजान गुजारा वैसा आपका साल गुजरेगा। इसलिए हमारे बुजुर्गों के यहाँ इसकी बड़ी ताकीद हज़रत शेख रहमतुल्लाह अलैह ने फजाइल रमजान में अपने घर की औरतों के मुताबिक लिखा है कि वो घर के कामकाज के साथ और बच्चों की मशगूली के बावजूद एक एक बीवी जो है कितना कुरान पढ़ा करती थी, 15 पारे 20 पारे। तो बहरहाल ये चीज़ें भी हैं। तीसरी चीज जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई वह सनत फर्ज कि औरत अपनी शर्मगाह की हिफाजत कर ले, अपनी पाक दामनी की हिफाजत कर ले। तो उस जमाने में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ये फरमाते हैं। आज का दौर जिसमें हम और आप जिससे गुजर रहे हैं आप अंदाजा लगा सकते हैं कि शरीयत के इस हुक्म की कितनी अहमियत है और ख़ास तौर पर औरतों के लिए अपनी पाक दामनी की हिफाजत यह है शरीयत की निगाह में बड़ी अहमियत रखती है। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम से पूछा गया अय्युन निसाए खैरू, कौन सी औरतें औरतों में सबसे बेहतर हैं, तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया कि तसर्रुहु इज़ा नज़र, कि जब शौहर उसको देखे तो वो शौहर को खुश कर दे, वतुती हुई अमर और शौहर किसी बात का हुक्म करे तो वो जो है उसको बजा लावे, वला तुखालिफु फी नफ्सिहा व माली, और शौहर के माल में और अपनी जात के मामले में शौहर को कोई ऐसा काम न करे जो बिमा यकरह हो, जो शौहर को नापसंद हो। गोया ऐसी जो है बेवफाई, ऐसा तरीका इख्तियार करना जिससे अपनी पाक दामनी मजरूह होती हो, उस पर असर पड़ता हो, उससे अपने आप को बचाए। तो पाक दामनी की हिफाजत ये बड़ी अहमियत रखती है और इसीलिए शरीयत मुतहरा ने पर्दे और हिजाब का हुक्म नाजिल फरमाया और ये हुक्म बाकायदा कुरान पाक में अल्लाह तआला ने मुस्तकिल जो है आयतें नाजिल फरमा कर हजरत ज़ैनब रज़ी अल्लाह तआला अन्हा के निकाह के मौके पर उनका जो वलीमा हुआ था और उस मौके पर जो सूरत पेश आई थी उसी के बाद अल्लाह तआला की तरफ से ये हुक्म लाजिम किया गया। और उसी में पहले ज़माने में जैसे हमारी मुआशरत जहाँ पर्दा का लिहाज नहीं किया जाता, वहाँ लोग ऐसे ही घरों में बगैर इजाज़त के घुस जाते हैं, तो उसी मौके पर कुरान में ये आयतें इस्तेज़ान इजाज़त लेने के सिलसिले में, हिजाब के सिलसिले में नाजिल की गई कि भाई आपको औरतों से कोई चीज़ मांगनी हो तो ऐसा नहीं कि उनके सामने आकर बल्कि पर्दे की आड़ में से उनसे मांगी जाए। और औरतों को भी बाकायदा ताकीद की गई कि वो अजनबी मर्दों से बात करने से अपने आप को रोकें, किसी ज़रूरत की वजह से अगर बात करनी पड़े तो ऐसा रूखा लहजा इस्तेमाल करें जिसकी वजह से सामने वाले को उसके ऊपर जो है कोई लालच करने का मौका नहीं मिला। औरतें जब नरम लहजे में बात करती हैं तो उसकी वजह से मर्द के अंदर शहवानी जज्बात उभरते हैं और उसका नफ्स और शैतान उसको बरगलाते हैं और उसी के नतीजे में फिर वो जो है आगे बढ़ने की कोशिश करता है। कुरान ने बाकायदा تاکید فرمائی کہ اجنبی سے گفتگو کے دوران لہجہ بھی کرخت سخت اور روکھا ہونا چاہیے کہ بس اس لہجے ہی سے وہیں سے اس کی جڑ کٹ جائے گی اور اس کو آگے بڑھنے کا موقع نہیں ملے گا. یہ بھی ضرورت میں اور بلا ضرورت تو اجنبی سے بات کرنے کا سوال ہی نہیں بیٹھا ہوتا. حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ مجمعین کے زمانے میں حضرات صحابیات باقاعدہ اس کا بڑا اہتمام کرتی تھی پردے کا, اور باقاعدہ ان کے گھروں میں جو شگاف ہوتے تھے ان کو باقاعدہ بند کرنے کا اہتمام کیا جاتا تھا, اور اجنبی مردوں کو دیکھنے سے اپنے آپ کو بچانا. حدیث میں آتا ہے کہ ایک مرتبہ نبی کریم صلی اللہ علیہ وسلم امہات المومنین میں سے دو پاک بیویوں کے پاس, وہاں پاک بیویاں آپ کے پاس بیٹھی ہوئی تھی, اور ایک صحابی حضرت عبداللہ ابن ام مکتوم رضی اللہ تعالیٰ عنہ جو اندھے تھے نابینا تھے, انہوں نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے پاس آنے کی اجازت چاہی, تو نبی کریم صلی اللہ علیہ وسلم نے ان دونوں امہات المومنین سے فرمایا کہ احتجبہ منہ, کہ تم ان سے پردہ کر لو. اس پر ان میں سے ایک نے عرض کیا کہ اللہ کے رسول, کیا وہ اندھے نہیں ہیں؟ وہ ہم کو نہیں دیکھتے. تو اس پر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے تنبیہ کرتے ہوئے فرمایا افہم یاوان انتما, کیا تم اندھی ہو؟ یعنی وہ بھلے اندھے ہوں تمہیں نہیں دیکھتے لیکن تم تو دیکھتی ہو. اس سے معلوم ہوا کہ عورتوں کو چاہیے کہ اجنبی مردوں کو دیکھنے سے اپنے آپ کو بچانے کا. آج کل یہ ٹی وی اور اس کی وجہ سے وہ جو مناظر دیکھے جاتے ہیں اس میں اجنبی مرد ساتھ دیکھے جاتے ہیں, یہ سب شریعت کے حکم کے خلاف ہے, شریعت اس کی اجازت نہیں دیتی. ایک مرتبہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے اپنی مجلس میں حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ اجمعین سے سوال کیا کہ عورت کے لیے کیا چیز بہتر ہے, کوئی جواب نہیں دے پایا. حضرت علی رضی اللہ تعالیٰ عنہ اس مجلس میں تھے, اٹھ کر اپنے گھر میں گئے اور واپس آ کر انہوں نے کہا عورت کے لیے بہتر یہ ہے کہ وہ نہ کسی غیر مرد کو دیکھے پرائے مرد کو, اور نہ پرایا مرد اس کو دیکھ سکے. حضور صلی اللہ علیہ وسلم نے ان سے پوچھا کہ یہ جواب تم نے کیسے معلوم کیا؟ کہ میں نے حضرت فاطمہ سے پوچھا اور انہوں نے یہ جواب بتلایا. یہ سن کر نبی کریم صلی اللہ علیہ وسلم بہت خوش ہوئے اور فرمایا فاطمہ تو عزت منی, کہ فاطمہ میرے جسم کا ایک ٹکڑا ہے. گویا یہ عورت کا مزاج ہونا چاہیے کہ نہ تو اجنبی مرد کو وہ دیکھے اور نہ ایسا موقع دے کہ کوئی اجنبی مرد اس کو دیکھنے پائے. حضرات صحابیات کے ہاں اس کا کتنا زیادہ اہتمام تھا. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ جب نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا انتقال ہوا اور آپ صلی اللہ علیہ وسلم انہی کے حجرے میں دفن کیے گئے, اور اس کے بعد پھر حضرت ابوبکر رضی اللہ تعالیٰ عنہ کا جب انتقال ہوا تو وہ بھی نبی کریم صلی اللہ علیہ وسلم کے بازو میں اسی حجرے میں دفن کیے گئے. پھر حضرت عمر رضی اللہ تعالیٰ عنہ جب زخمی ہوئے اور ان کو یقین ہو گیا کہ میں اپنے ان زخموں سے جانبر نہیں ہو سکوں گا, زندہ نہیں رہوں گا, تو انہوں نے اپنے بیٹے حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ کے ذریعے سے حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کے پاس پوچھوایا کہ میری تمنا یہ ہے کہ میں اپنے دونوں ساتھیوں کے ساتھ دفن ہوں. زندگی میں بھی ان کا ساتھ رہا, موت کے بعد بھی ان کے ساتھ دفن ہونے کی مجھے سعادت حاصل ہو, چونکہ یہ حجرہ تمہارا ہے. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے جواب میں کہا کہ ویسے میرا ارادہ اور میری تمنا اور خواہش تو یہ تھی کہ اس جگہ پر میں دفن ہوں, لیکن میں آپ کو اپنے اوپر ترجیح دیتی ہوں اور آپ کو وہاں دفن ہونے کی اجازت دیتی ہوں. چنانچہ اس کے بعد حضرت عمر رضی اللہ تعالیٰ عنہ نے اپنے صاحبزادے حضرت عبداللہ ابن عمر سے یہ بھی کہا کہ میرے مرنے کے بعد جب جنازہ تیار ہو جائے تو دوبارہ اجازت لے لینا, کہیں ایسا نہ ہو کہ میری زندگی میں میری آنکھوں کی شرم کی وجہ سے انہوں نے اجازت دی ہو. اس لیے چنانچہ جب جنازہ تیار ہوا دوبارہ ان سے اجازت لی گئی. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے فرمایا میں دے چکی ہوں اجازت, وہیں دفن ہوئے. جو کہنے کی بات ہے وہ یہ, حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ جب تک نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم اور حضرت ابوبکر رضی اللہ تعالیٰ عنہما میرے حجرے میں دفن رہے, میں اپنے حجرے میں اکیلی رہتے ہوئے پردے کا اہتمام نہیں کرتی تھی، اس لیے کہ میں ایک ان میں سے میرے شوہر تھے یعنی نبی کریم صلی اللہ علیہ وسلم، اور دوسرے میرے ابا تھے. لیکن جب سے حضرت عمر رضی اللہ تعالیٰ عنہ وہاں دفن ہوئے، میں کبھی بھی اپنے کمرے میں بے پردہ نہیں ہوں. وہ اس قبر میں جو دفن ہے ان سے بھی پردے کا اہتمام کرتی تھی. اس سے آپ اندازہ لگا سکتے ہیں حضرت ام المومنین سودا بنت زما رضی اللہ تعالیٰ عنہ کا واقعہ بخاری شریف میں موجود ہے. ان کے ابا زما کی ایک باندی تھی جن سے ایک بیٹا جو ہے عتبہ بن ابی وقاص، جو حضرت سعد بن ابی وقاص رضی اللہ تعالیٰ عنہ کے بھائی تھے، ان کو پیدا ہوا تھا. اور انہوں نے اپنے بھائی حضرت سعد کو وصیت کی تھی کہ وہ بچہ میرا ہے، تم اس پر جو ہے قابو کر کے اپنی تحویل میں لینا. چنانچہ حجۃ الوداع کے موقع پر حضرت سعد بن ابی وقاص رضی اللہ تعالیٰ عنہ نے اس بچے کو جب دیکھا، وہ اس کی شکل و صورت بالکل ان کے بھائی عتبہ جیسی تھی. چنانچہ اس کو لے کر حضور کی خدمت میں حاضر ہوئے. جب اس کو لے کر حاضر ہو رہے تھے تو حضرت سودا بنت زما کے جو بھائی تھے عبد ابن زما، وہ بھی ان کے ساتھ ہو گئے. اور حضرت سعد بن وقاص نے جب نبی کریم صلی اللہ علیہ وسلم کی بارگاہ میں یہ عرض کیا کہ یہ میرے بھائی عتبہ کا بیٹا ہے جو یہ زما کی باندھی سے پیدا ہوا ہے. زمانۂ جاہلیت میں زنا کے نتیجے میں بھی جو اولاد پیدا ہوتی تھی اس کو باقاعدہ اس زانی کی طرف نسبت کی جاتی تھی. اسلام نے آ کر کے اس سلسلے کو ختم کیا. تو بہرحال حضرت سعد نے جب یہ دعویٰ کیا تو چونکہ اسلام اس سلسلے کو ختم کرنا چاہتا تھا، اس لیے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے حضرت سعد کے اس دعوے کو منظور نہ کرتے ہوئے، اور عبد ابن زما جو تھے انہوں نے کہا یہ میرا بھائی ہے، حضور نے ان کو ان کا بھائی قرار دے کر کے ان کے حوالے کیا. وہ فیصلہ تو یہ ہوا کہ یہ عبد ابن زما کے بھائی ہیں، جب ان کے بھائی ہیں تو وہ حضرت سودا بنت زما ام المومنین رضی اللہ تعالیٰ عنہ ان کے بھی بھائی ہوئے. اب جب بھائی ہوئے تو پردے کا سوال نہیں پیدا ہوتا، لیکن چونکہ ان کی شکل و صورت عتبہ بن ابی وقاص سے مشابہت رکھتی تھی، اس لیے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے احتیاط کے طور پر حضرت سودا بنت زما ام المومنین رضی اللہ تعالیٰ عنہ سے فرمایا کہ یہ تم کو دیکھنے نہ پائے. چنانچہ بخاری ہی کے اندر موجود ہے کہ پوری زندگی گزری کبھی حضرت سودا رضی اللہ تعالیٰ عنہ نے اس کو ان کو دیکھنے کا موقع نہیں دیا. اس سے ان حضرات کے جو ہے حجاب اور پردے کے حکم کی وہ کتنی اہمیت تھی، کتنا اہتمام تھا، اپنی حیا اور اپنی پاک دامنی کی کتنی حفاظت کرتی تھی، اس کا آپ اندازہ لگا سکتے ہیں. حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ کے متعلق ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کی وفات ہوتے ہی آپ کے وفات کے غم کی وجہ سے وہ بیمار ہو گئی، صاحب فراش ہو گئی، اور اسی بیماری میں 6 مہینے کے بعد ان کا انتقال ہوا. تو اسی بیماری میں ان کو یہ فکر کھائے جا رہا تھا، یہ غم سوار تھا کہ زندگی بھر تو میں نے اس بات کا اہتمام کیا کہ پردے کی حالت میں بھی، یعنی جسموں پر چادر لپٹی ہوئی ہونے کی حالت میں بھی کسی اجنبی کو میرے وہ جسموں کو دیکھنے کا موقع نہیں دیا کہ وہ اس کے جسامت اور اس کی سائز دیکھ سکے. جیسے کوئی آدمی کوئی عورت پردے میں ہو، پردہ جسموں پر نکاح ہوا ہو، اور کوئی باہر جائے گی تو اس کا چہرہ وغیرہ تو آدمی کو نظر نہیں آئے گا، لیکن اس کی جسامت جو ہے اس کا سائز کا اندازہ ہو سکتا ہے. حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ بہت زیادہ شرمیلی تھی، اور شرم و حیا کی وجہ سے انہوں نے گویا پوری زندگی اس کا اہتمام کیا کہ چادر میں لپٹی ہوئی ہونے کی حالت میں بھی کسی اجنبی مرد کے سامنے نہ آئے. تو اپنی اس بیماری کے زمانے میں ان کو یہ فکر تھا کہ زندگی میں تو میں نے اس کا اہتمام کیا، مرنے کے بعد جب میرا انتقال ہوگا اور مجھے غسل و کفن دیا جائے گا اور میرا جنازہ اٹھایا جائے گا تو کفن پہنی ہوئی حالت میں میرے جسم کے سائز پر گویا لوگوں کی نظر پڑے گی. یہ چیز ان کو گویا یہ فکر یہ غم ان کو کھایا جا رہا تھا. ان کی عیادت اور تیمارداری کے بھر کا کام حضرت اسماء بنت امیس رضی اللہ تعالیٰ عنہ، جو حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ کی اہلیہ تھی، وہ کرتی تھی. اور یہ حضرت اسماء بنت امیس
حضرت ابو بکر کے نکاح میں آنے سے پہلے حضرت جعفر رضی اللہ تعالیٰ عنہ جو حضرت علی کے بھائی ہوتے ہیں ان کے نکاح میں تھی, اور ان پہلے جب اسلام لائیں, یہ دونوں میاں بیوی اسلام لائے تھے, اور یہ اپنے شوہر کے ساتھ ہجرت کر کے مکہ مکرمہ سے حبشہ گئی تھی, کیونکہ مسلمانوں کی ایک ہجرت حبشہ کی طرف بھی ہوئی ہے, تو اس ہجرت میں وہ اپنے پہلے شوہر حضرت جعفر کے ساتھ حبشہ گئی اور وہاں ایک زمانے تک رہی. تو چونکہ حضرت فاطمہ کی اس بیماری کے زمانے میں یہ حضرت اسماء بنت امیس ان کی تیمارداری ان کی خدمت کرتی تھی, حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ نے اپنے غم کا ان کے سامنے اظہار کیا, اپنے اس فکر کا کہ میں نے زندگی بھر تو اس بات کا اہتمام کیا کہ چادر میں لپٹی ہوئی ہونے کی حالت میں بھی کسی اجنبی کی نظر میرے اوپر نہ پڑے, اب موت کے بعد کیا ہوگا. تو جب ان کی یہ بات سنی حضرت اسماء بنت امیس نے, تو انہوں نے عرض کیا کہ میں نے وہاں حبشہ میں دیکھا کہ عورتوں کے جنازوں کے اوپر جو ہے چھتری رکھی جاتی ہے, لکڑی کا ایک فریم نما, اور اس کے اوپر کپڑا ڈال دیا جاتا ہے کہ اندر جو عورت کی لاش کفن میں لپٹی ہوئی رکھی ہوتی ہے وہ بھی نظر نہیں آتی. یہ سن کر حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ بہت خوش ہوئیں اور ان کے چہرے پر مسکراہٹ آئی. اس پوری بیماری میں, 6 مہینے کی بیماری میں کبھی وہ ہنسی نہیں تھی, بس یہ ایک موقع تھا کہ ان کے چہرے پر اس خوشی میں مسکراہٹ آئی کہ جو غم تھا اللہ تعالیٰ نے اس کا علاج بتلا دیا. چنانچہ انہوں نے وصیت کی تھی کہ میرے مرنے کے بعد میرا جنازہ اسی طرح کہ اس پر چھتری اور پر کپڑا ڈالا ہوا ہو, اور وہ بھی رات کے وقت. چنانچہ ان کی وصیت کے مطابق تو ایسا ہی کیا گیا. تو میں تو یہ بتلانا چاہتا ہوں کہ یہ وہ جنت کی خاتونوں کی سردار حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ کا حال بتلایا گیا. ہمیں وہ اپنے انہی جو ہے اسلاف کو سامنے رکھنا ہے, ان کی زندگیوں کو سامنے رکھنا ہے. یہ دنیا کی زندگی چند روزہ ہے, یہاں اگر کوئی عورت بے پردگی کے ساتھ اپنی خواہش کے مطابق جو ہے وہ اپنا چہرہ اجنبیوں کو دکھلاتی رہے یا فیشن کے پر چل کر جو ہے فیشنیبل لباس استعمال کرتی رہے, چند دنوں کی چاندنی ہے, اس کے بعد پھر اللہ کے سامنے پیش ہونا ہے. اور ویسے تو دیکھا یہ گیا ہے کہ ایسے لوگ جو اپنی خواہش کے تابع ہو کر اور نفسوں کی پیروی کرتے ہوئے شریعت کے احکام کی خلاف ورزی کرتے ہیں جوانی میں, تو ان کو اللہ تعالیٰ دنیا ہی کے اندر موت سے پہلے ایسے حالات سے دوچار کرتے ہیں کہ جس کی وجہ سے دنیا والے بھی دیکھتے ہیں کہ انہوں نے جو اللہ کے حکموں کو توڑا تھا اس کی سزا بہت کچھ دنیا میں بھی وہ دیکھ لیتے ہیں. اس لیے اپنے آپ کو ایسی چیزوں سے خاص طور پر بچانے کی ضرورت ہے. اور چوتھی بات, جو نبی کریم اور اپنی گھر کی جو عورتیں ہیں یعنی لڑکیاں بہوئیں, تو گھر کی بڑی عورتوں کو بھی چاہیے کہ اس سلسلے میں باقاعدہ ان کی تربیت کرتی رہیں, اس طرح کے جو واقعات ہیں وہ ان کو سنائیں, اس سلسلے میں شریعت کا جو حکم ہے وہ ان کو بتلائیں, ان کی نگرانی کریں. یہ زمانہ جو ہے بڑا خطرناک ہے, بہت سے شریف گھرانوں کے اندر ایسے لوگ یا ایسی عورتیں جو غلط لوگوں کے ساتھ ٹچ میں ہوتی ہے, تعلق میں ہوتی ہیں, وہ آتی ہیں اور گھر کی لڑکیوں کو بہوؤں کو باقاعدہ فون دے کر اجنبیوں کے ساتھ جو ہے باتیں کرواتی ہیں. خود مجھ سے ایک صاحب نے کہا, میری 2 لڑکیاں عالمہ شادی شدہ بہت نیک تہجد کی پابند, نکاح کے بعد ایسی عورتیں ان کے پاس آئی اور انہوں نے اجنبی مردوں کے ساتھ تعلق کرا دیا جس کی وجہ سے ان کی ساری زندگیاں برباد ہو گئی. وہ آدمی ایسا روتا تھا میرے سامنے, مجھے رحم آتا تھا. بہر کہنے کا مطلب یہ ہے کہ ایسے ماحول میں ہمیں اپنی اولاد کی حفاظت کی بہت زیادہ ضرورت ہے, ان کی نگرانی کی جائے, ان کی تربیت کی جائے, ان کی ذہن سازی کی جائے, ان کو بتلایا جائے کہ یہ چیزیں کیسی خطرناک ہے, اس سے کتنا نقصان ہوتا ہے. بہرحال اس کا خود بھی اہتمام کریں, گھر کی لڑکیوں سے بھی کرائیں. اور چوتھی چیز جو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے بتلائی وہ یہ ہے, وہ اطاعت بالہ, کہ اپنے شوہر کی اطاعت اور فرما برداری کرے. کہ شوہر کی اطاعت اور فرما برداری یہ بھی بڑی اہمیت کی حامل ہے. آج اس دور میں
ये भी ये औरतों की आज़ादी के नाम से जो नारे बुलंद किए जाते हैं उसकी वजह से जो है ये नए नए शोशे लोग छोड़ते हैं और औरतों को गया बहकाते हैं बरगलाते हैं और शौहर की इताअत और फरमाबरदारी से रोकने के लिए नई नई तरकीबें नए नए नुस्खे आजमाए जाते हैं। वाकया तो ये है कि हमारे बुजुर्ग फरमाते हैं ये अजीब दुनिया का हाल है कि जिसके साथ निकाह हुआ उसकी खिदमत और उसकी इताअत और फरमाबरदारी जो है उसको तो ऐब समझा जाता है और आज जैसे कि सर्विस के और मुलाजमत के नाम से लड़कियां हवाई जहाज में जो है एयर होस्टेस का काम करती हैं और आजकल तो जगह जगह जो है पता नहीं जहाँ औरतों ही को पेश किया जाता है होटलों में भी इस्तकबाल के लिए और लोगों को खुशामदीद कहने के लिए बड़े बड़े स्टोरों में भी वहाँ अजनबियों के सामने गया हंस मुस्कुरा कर उनको खुशामदीद कहना उनकी खिदमत करना और उनके साथ तनहाई इख्तियार करना उसको वो ऐब नहीं समझता। तो ये अजीब गया सोच आ गई जिसने लोगों के जहनों को बदल दिया और जो गलत चीज़ें थी उनको गया वो अच्छा और अपने लिए फख्र की चीज़ समझते हैं जो और शर्फ की चीज़ें थी उनको ऐब समझने लगे। हमें ऐसी सोच से अपनी औलाद को दूर रखने की ज़रूरत है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के शानदार कुरान में बारी ताला ने जो बातें फरमाई उनको सामने रखा जाए और जैसा कि मैंने अभी बतलाया था कुरान कहता है कि अजनबी से बात करने की नौबत आवे तो अपना चेहरा भी रूखा अपना लहजा अपनी आवाज़ रूखी और करखत और सख्त होनी चाहिए ताकि उसको कोई जो है वो लालच का मौका न मिले। हदीस में तो यहाँ तक आया कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ताकीद फरमाई ला तदखुलू अलल मुगीबात ऐसी औरतें जिनके शौहर जो है परदेश गए हों जो सफ़र में हों बाहर रहते हों ऐसी औरतों के पास मत जाओ। मर्दों को ताकीद की बल्कि किसी ने पूछा या रसूलल्लाह अराइतल हिम्व या अल्लाह के रसूल आप बतलाइए कि ये जो शौहर का भाई होता है देवर या जेठ तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम फरमाया अल हिम्व अल मौत के अल मौत ये देवर और जेठ तो जो है ऐसा है मौत की तरह जैसे मौत से बचते हैं इससे बचना चाहिए कि वो तो घर का है उससे और ज़्यादा खतरा लाइक हो सकता है। हमारे यहाँ तो मुसीबत ये है कि बाद रिश्तेदार ऐसे हैं जिनके जिनसे शरीयत ने पर्दा करने का हुक्म दिया है फिर भी हमारे माशरे में और समाज में सोसाइटी में उनसे पर्दा नहीं किया जाता जैसे देवर से जेठ से और इसी तरीके से वह अपने शौहर के भांजों से और चचियाँ अपने शौहर के भतीजों से और लड़कियाँ अपने मामूजाद भाई से खालाजाद भाई से चचाजाद भाई से फूफीजाद भाई से पर्दा नहीं करती बल्कि बाद जगहों पर तो ये देखा बेचारी कोई लड़की पढ़ कर के आई है और उसके दिल में शरीयत पर अमल करने का जज्बा मौजूद है और वो बहू बन कर के जब किसी घर में पहुंची और वो अपने देवर या जेठ से जो है पर्दा करना चाहती है उनकी सास अपनी जहालत की वजह से अपनी इस बहू को जो है लान तान करती है बल्कि नाराज़गी का इजहार करती है कि तू बड़ी पर्दा करने वाली आ गई मेरे बेटों से ये क्या बात हुई शरीयत के हुक्म के ख़िलाफ़ ऐसा करना ये तो अल्लाह के गज़ब को दावत देता है ऐसे घर पर अल्लाह की लानत नाज़िल होती है। इसलिए अब पहले तो शरीयत के हुक्म के ख़िलाफ़ करने पर ऐसी बातें करना उनको शरीयत या अमल करने वालों को शरीयत से रोकना और ऐसी गलत चीज़ें करना ये तो और ज़्यादा ख़तरनाक है। इसलिए ऐसी बातों से अपने आप को ख़ास तौर पर बचाना है। शौहरों की इताअत और फरमाबरदारी बड़ी अहमियत की हामिल है। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के पास एक मरतबा एक सहाबी ने आकर के अर्ज़ किया कि मैं जो है फला मुल्क में गया वहाँ लोगों को देखा रईयत को देखा कि वो अपने बादशाह को सज्दा करती है पर एक मौके पर ऐसा भी हुआ कि एक ऊँट अपनी कोई शिकायत लेकर के आया था और उसने गोया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सामने सज्दा किया। ये मंजर देख कर बाद लोगों ने अर्ज़ किया कि अल्लाह के रसूल ये ऊँट जैसा जानवर आपको सज्दा करता है हमें इजाज़त नहीं है कि हम ऐसा करें। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैं अगर किसी को अल्लाह के अलावा किसी और के सामने सज्दा करने की इजाज़त देता हुक्म देता तो औरतों को हुक्म देता कि वह अपने शौहरों को सज्दा करें। तो बहरहाल ये शौहरों का बड़ा हक है
और उनकी नाराज़गी, उनकी नाफरमानी, उस पर बड़ी सख्त वईदें आई है। किसी औरत का ऐसी हालत में इंतकाल हुआ कि उसका शौहर उस पर नाराज़ है तो वो औरत जन्नत में नहीं जाएगी। किसी औरत ने ऐसी हालत में रात गुजारी कि उसका शौहर उस पर नाराज़ है तो रात भर फरिश्ते उसके लिए लानत करते हैं, हदीस में आता है। तो बहरहाल इन चीज़ों से भी अपने आप को बचाने की ज़रूरत है। ये हज़रत अनस रज़ियल्लाहु ताला अन्हु की रिवायत जिसमें नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने औरतों के लिए जन्नत में जाने का बड़ा मुख्तसर अमल नुस्खा शॉर्ट फार्मूला बताया है कि भाई पांच वक्त की नमाज का अहतमाम हो, रमज़ान के रोज़ों का अहतमाम हो, अपनी पाक दामनी की हिफाजत हो और अपने शौहर की इताअत और फरमाबरदारी हो, तो ऐसी औरत जन्नत के जिस दरवाजे से भी जाना चाहे जा सकती। ये कितना बड़ा मकाम कि वह जन्नत के किसी भी दरवाजे से वो जाना चाहेगी, अल्लाह ताला उसको जन्नत में दाखिल करेंगे। अल्लाह ताला सबको तौफीक अता फरमाए। दुआ कर लें। सुभानक अल्लाहुम्मा व बिहमदिका व तबारक इस्मुका व तआला जद्दुका व ला इलाहा गैरुक, अल्लाहुम्मा सल्ली व सल्लिम व बारिक अला सय्यदिना व मौलाना मुहम्मद व अला आली सय्यदिना व मौलाना मुहम्मद كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اے اللہ تو ہمارے گناہوں کو معاف فرما ہماری خطاؤں سے درگزر فرما تیری مرضیات پر ہم کو ज़्यादा से ज़्यादा चला कर तेरी नामर्ज़ियात से हमारी पूरी पूरी हिफाजत फरमा। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के तरीक़ों और सुन्नतों को अपनी ज़िंदगी के हर शोबे में जारी करने और अपनाने की तो हमें तौफीक व सआदत अता फरमा। हुज़ूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम के तरीक़ों की मोहब्बत और गैरों के तरीक़ों की नफ़रत हमारे कुलूब के अंदर डाल दे। अल्लाह हम सब से राजी हो जा। अल्लाह ये तेरी बंदियां तेरे दीन की और तेरी और तेरे हबीब पाक सल्लल्लाहु अलैहि वसल्लम की बातें सुनने की गरज से यहाँ आई हैं। अल्लाह उनके इस सुनने और हमारे इस सुनाने को शर्फ़ कबूल अता फरमा कर इस पर अमल की तौफीक अता फरमा। अल्लाह हमारी जिंदगियों को शरीयत मुतहरा के मुताबिक बनाने की हमें तौफीक अता फरमा। एक लम्हे के लिए भी अल्लाह तेरी नाफरमानी और तेरी मासियत और गफलत में मुब्तला होने से हमारी पूरे पूरी हिफाजत फरमा। अल्लाह हमारे बीमारों को सेहत कामिला आजिला मुस्तमिला अता फरमा। मकरूज़ों के कर्ज़ों की अदायगी की शक्ल पैदा फरमा। परेशान हालों की परेशानियों को दूर फरमा। हाजतमंदों की हाजतें पूरी फरमा। कैदोबंद में महबूसों को रिहाई नसीब फरमा। मुकदमात में महबूसों को बरी फरमा। अल्लाह जो जिस मुसीबत में गिरफ्तार है उससे निजात अता फरमा। अल्लाह तेरे हबीब पाक सल्लल्लाहु अलैहि वसल्लम ने जितनी खैर और भलाई तुझसे मांगी हमें और पूरी उम्मत को अता फरमा, और जिन शुरू और बुराइयों से पनाह चाही उससे हमारी और पूरी उम्मत की हिफाजत फरमा। अल्लाह यहाँ मौजूद तेरी तमाम बंदियों की जायज़ और नेक मुरादें पूरी करना। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। सल्लल्लाहु तआला अला खैरि खल्क़िही सय्यदिना व मौलाना मुहम्मदिन व आलिही व असहाबिही अजमईन बिरहमतिक।